हज उम्रे के बाद मक्का मुकरमा से आबे जमजम का तोहफा साथ ले जाना मुस्तहब है। अन आयशा रदी अल्लाहु अन्हा अन्नहा कानत तहमिलु मिन माई जमजमा। وتخبر أن رسول الله صلى الله عليه وسلم كان يحمله حضرت عائشہ رضی اللہ عنہ زمزم کا پانی مکہ سے مدینہ لے جایا کرتی تھی اور فرماتی رسول اللہ بھی لے جایا کرتے تھے، اسے ترمذی نے روایت کیا۔ آپ کہیں اس سے کیا فرق پڑتا ہے؟ آپ اتنی چھوٹی چھوٹی باتوں میں ہم سنتوں کو دیکھیں، ہاں پڑتا ہے فرق؟ یقیناً پڑتا ہے۔ دوران حج تجارت یا مزدوری کرنا جائز ہے۔ ان ابی امامت التمیمی قال کنت رجلا اکری فی حاز الوجھی وکان الناس یقولون لی انہو لیس لک حج فلقيت ابن عمر فقلت يا أبا عبد الرحمن إني رجل أكري في هذا الوجه وإن ناسا يقولون لي إنه ليس لك حج فقال ابن عمر أليس تحرم وتلبي وتطوف بالبيت وتفيت من عرفات وترمي الجمار۔ ایک سینٹنس میں آپ کو حج کے ساری چیزوں کا عربی میں مطلب پتہ چل گیا ہوگا، عربی میں کیسے بولتے ہیں ان کو۔ قال قلت بلا قال فإن لك حجا جاء رجل إلى النبي صلى الله عليه وسلم فسأله عن مثل ما سألتني عنه فسكت عنه رسول الله صلى الله عليه وسلم فلم يجبه حتى نزلت هذه الآية ليس عليكم جناح أن تبتغوا فضلا من ربكم فأرسل إليه رسول الله صلى الله عليه وسلم وقرأ عليه هذه الآية وقال لك حج۔ حضرت ابو امامہ تمیمی کہتے ہیں کہ میں موسم حج میں حجاج کی بار برداری کا کام کرتا تھا، یعنی ان کو ایک جگہ سے لے کے دوسری جگہ لے جاتا تھا، جیسے جیسے آج کوئی بس چلائے یا ٹیکسی ڈرائیور وغیرہ۔ کچھ لوگ کہتے ہیں کہ تمہارا حج نہیں ہوا کیونکہ یہ پیسے لیتے ہوں گے، ظاہر ہے ان کا حق تھا۔ چنانچہ میں حضرت عبداللہ بن عمر سے ملا اور عرض کیا، اے ابو عبد الرحمن، یہ ان کی کنیت تھی، میں حجاج کی بار برداری کا کام کرتا ہوں اور کچھ لوگ کہتے ہیں کہ تمہارا حج نہیں ہوا۔ حضرت عبداللہ بن عمر نے فرمایا، کیا تم نے احرام نہیں باندھا؟ کیا تم نے تلبیہ نہیں کہا؟ کیا تم نے بیت اللہ شریف کا طواف نہیں کیا؟ کیا تم عرفات سے ہو کر نہیں آئے؟ کیا تم نے رمی جمار نہیں کی، یعنی حج کے جو ارکان تھے؟ میں نے عرض کیا، کیوں نہیں، سب کچھ کیا ہے۔ حضرت عبداللہ بن عمر نے فرمایا، تو پھر تمہارا حج ہو گیا۔ سنو، ایک آدمی نبی اکرم کی خدمت میں حاضر ہوا اور آپ سے یہی مسئلہ پوچھا جو تم نے مجھ سے پوچھا ہے۔ اس پر رسول اللہ خاموش رہے حتیٰ کہ یہ آیت نازل ہوئی، لیس علیکم جناحن ان تبتغوا فضلا من ربکم، سورہ بقرہ کی آیت 197 ہے، جس کا مطلب یہ ہے کہ تم پر کوئی گناہ نہیں کہ اپنے رب کا فضل بھی تلاش کرو۔ تب رسول اللہ نے اس آدمی کی طرف پیغام بھیجا، اس کے سامنے یہ آیت پڑھی اور فرمایا، تیرا حج ہو گیا۔ اسے ابو داؤد نے روایت کیا۔ تو بات وہی ہے کہ غالب حج ہی رہے، لیکن اگر خرچہ پورا کرنے کے لیے یا کچھ ایکسٹرا ٹائم میں اگر کچھ بندہ کام کر لیتا ہے تو اس میں کوئی حرج کی بات نہیں ہے۔ قبولیت حج کے لیے رزق حلال شرط ہے۔ عن ابی حریرۃ رضی اللہ عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم إذا خرج الرجل حاجا بنفقة طيبة ووضع رجله في الغرز فنادى لبيك اللهم لبيك ناداه مناد من السماء لبيك وسعديك زادك حلال وراحلتك حلال وحجك مبرور غير معذور وإذا خرج الرجل بالنفقة الخبيثة. कितने परसेंट समझ आता है अरबी पढ़ते हुए कि आगे क्या बात होगी? सारे अपना अपना बोल रहे, कुछ नहीं समझ आता। फबदा रिजलहु फिल गजरी फनादा लब्बैक अल्लाहुम्म लब्बैक नादाहु मुनादिम मिनस समाई لا صادق زادك حرام ونفقتك حرام وحجك معذور وغير معذور. حضرت ابو خرارہ کہتے ہیں کہ رسول اللہ نے فرمایا جب آدمی حج کے لیے رزق حلال لے کر نکلتا ہے اور رکاب میں اپنا پاؤں رکھتا ہے اور لبیک اللہم لبیک پکارتا ہے تو آسمان سے ایک منادی ندا کرتا ہے، تیرا لبیک قبول ہو اور رحمت الہی تجھ پر نازل ہو، تیرا سفر خرچ حلال اور تیری سواری حلال اور تیرا حج مقبول گناہوں سے پاک ہے. اور جب آدمی حرام کمائی کے ساتھ حج کے لیے نکلتا ہے اور رکاب میں پاؤں رکھتا ہے اور لبیک اللہم لبیک پکارتا ہے تو آسمان سے ندا کرنے والا ندا کرتا ہے، تیری لبیک قبول نہیں، نہ تجھ پر رحمت ہو، تیرا سفر خرچ حرام، تیری کمائی حرام، تیرا حج گناہوں سے آلودہ اور بے اجر ہے. اسے طبرانی نے روایت کیا. شکر ہے کہ یہ آوازیں سنائی نہیں دیتی. پتہ نہیں جتنے لوگ لبیک کہنے والے ہوتے ہیں اس میں سے کتنوں کی آوازیں پلٹ کے دوسروں کو سنائی دیں. اللہ تعالی ہمیں رزق حلال کا اہتمام کرنے والا بنا دے. سفر حج پر نکلنے سے پہلے گھر میں دو رکعت نفل ادا کرنا صحیح حدیث سے ثابت نہیں. پیچھے ہم نے دیکھا تھا کہ احرام باندھتے ہوئے دو نفل ہیں لیکن گھر سے نکلنے والی بات نہیں ہے. سفر حج پر روانگی سے قبل بزرگوں اور ولیوں سے اجازت لینا سنت سے ثابت نہیں. سفر حج پر روانگی سے قبل بزرگوں اور ولیوں کی قبروں کی زیارت کرنا سنت سے ثابت نہیں. ویسے ثابت ہے. گھر سے نکلتے ہوئے درجہ ذیل دعا مانگنا مسنون ہے. ان انس بن مالک رضی اللہ عنہ ان النبی صلی اللہ علیہ وسلم قال اذا خرج الرجل من بیتہ فقال بسم اللہ توکلت علی اللہ لا حول ولا قوۃ الا باللہ قال یقال حینئذ حدیت وکفیت وبکیت فتتنحى له الشیاطین فیقول شیطان آخر کیف لک برجل قد ہدی وکفی وبقی. حضرت انس کہتے ہیں کہ رسول اللہ نے فرمایا جب آدمی اپنے گھر سے نکلے، کبھی بھی نکلے، اس کے نکلنے کا حج سے تعلق نہیں، ہر موقع پہ جب بھی آپ کسی بھی کام سے گھر سے نکلتے ہیں اس وقت بھی آپ یہ دعا مانگتے ہیں، जब निकले तो ये दुआ मांगे, अल्लाह के नाम से निकलता हूँ, अल्लाह पर भरोसा करता हूँ, नुकसान से बचने की ताकत और फ़ायदे के हसूल की कुव्वत अल्लाह की तौफीक के बग़ैर किसी में नहीं है। इस वक्त इसके हक़ में ये बात कही जाती है कि सारे कामों में तेरी रहनुमाई की गई, तू किफ़ायत किया गया और हर तरह की बुराई और खसारे से बचा लिया गया। बस शैतान इससे अलग हो जाता है और दूसरा शैतान इससे कहता है कि तुम इस शख्स पर कैसे काबू पा सकते हो जिसकी रहनुमाई की गई, किफ़ायत किया गया और महफूज किया गया। इसे अबू दाऊद ने रिवायत किया। पढ़ते हैं आप सब दुआ घर से निकलते हर दफ़ा, इख्तमाम किया करें। एक किस्म का ये सिक्योरिटी गार्ड है ना, बज दफ़ा हम और बहुत सारे इख्तमाम करते हैं, बज दफ़ा घरों के अंदर ताले लगाए जाते हैं और ताले तो लगाए ही जाते हैं लेकिन उसके लिए भी कुछ दूसरे लोगों की खिदमत ली जाती हैं। लेकिन आप देखें कि इस दुआ के अंदर ना सिर्फ ये कि इंसान जहाँ जा रहा होता है वहाँ बच जाता है बल्कि उसके घर में भी उसके लिए खैर होती है। तो इख्तमाम करना चाहिए इन दुआओं का। सवारी पर सवार होने के बाद आगाज़ सफ़र में और सफ़र से वापसी पर दर्जा ज़ैल दुआ मांगना मसनून है। अन इब्ने उमर रज़ी अल्लाहु अन्हुमा أن رسول الله كان إذا استوى على بئيرة خارجا إلى سفر كبر ثلاثا ثم قال سبحان الذي سخر لنا هذا وما كنا له مقرنين
سبحان الذي سخر لنا
وَإِنَّا إِلَى رَبِّنَا
لَمُنْقَلِبُونَ اللَّهُمَّ إِنَّا نَسْأَلُكَ
مِنْ سَفَرِنَا هَذَا الْبِرَّ وَالتَّقْوَى وَمِنَ الْعَمَلِ مَا تَرْضَى اللَّهُمَّ هَوِّنْ عَلَيْنَا سفرنا هذا واتبعنا بعده اللهم أنت الصاحب في السفر والخليفة في الأهل اللهم إني أعوذ بك من وثاء السفر وكآبة المنظر وسوء المنقلب في المال والأهل وإذا رجع قالهن وزاد فيهن آئبون تائبون عابدون لربنا حامدون हज़रत अब्दुल्ला बिन उमर से रिवायत है कि रसूलुल्लाह जब अपने ऊँट पर सफ़र पर जाने के लिए सवार हो जाते तो तीन मरतबा अल्लाहु अकबर कहकर ये दुआ पढ़ते, पाक है वो ज़ात जिसने हमारे लिए इस सवारी को मुसख़्खर किया, हम इसे मुसख़्खर करने की ताकत नहीं रखते थे और हमें अपने रब ही की तरफ पलटना है। ए अल्लाह, इस सफ़र में हम तुझसे नेकी, तकवा और ऐसे अमल का सवाल करते हैं जिससे तू राज़ी हो। या अल्लाह, हमारे लिए हमारा सफ़र आसान फरमा दे और इसकी लंबाई कम कर दे। या अल्लाह, सफ़र में तू ही हमारा मुहाफिज है और अहल याल की खबरगिरी करने वाला है। या अल्लाह, मैं सफ़र की मशक्क़त, दौरान सफ़र हादसे की वजह से, बुरे मंजर और अहल याल में बुरी हालत के साथ वापस आने से तेरी पनाह मांगता हूँ। जब रसूलुल्लाह सफ़र से वापस तशरीफ़ लाते तब भी यही दुआ पढ़ते और साथ इन अल्फाज का इजाफा फरमाते, हम वापस आने वाले, तौबा करने वाले, इबादत करने वाले और अपने रब की तारीफ़ करने वाले हैं। इसे मुस्लिम ने रिवायत किया। खूबसूरत दुआएं हैं दोनों, याद करने की ज़रूरत है अगर याद नहीं है तो। अहले काफिला को दौरान सफ़र अमीर मुकरर करके सफ़र करना चाहिए। قال عمر رضي الله عنه إذا كان نفر ثلاث فليؤمروا أحدهم ذاك أمير أمره رسول الله صلى الله عليه وسلم حضرت عمر رضی اللہ عنہ فرماتے ہیں کہ جب تین آدمی سفر میں ہوں تو اپنے میں سے ایک کو امیر بنا لیں، امیر بنانے کا حکم رسول اللہ نے دیا ہے، اس ابن خزیمہ نے روایت کیا ہے۔ کیوں بھلا؟ کیونکہ سفر میں بہت اختلافات ہوتے ہیں، کوئی کہتا ہے رکنا ہے، کوئی کہتا ہے نہیں چلنا ہے، کوئی کہے گا اب کھا لیتے ہیں، کوئی کہتا ہے بعد میں کھائیں گے، اس طرح کے چھوٹے چھوٹے پرابلمز ہوتے ہیں۔ پھر سفر میں تھکن بھی بہت ہوتی ہے، انسان اپنے گھر سے دور ہے، تو بہتر ہے کہ کسی ایک کو اتھارٹی بنایا جائے۔ رائے سارے دے سکتے ہیں لیکن فائنل اتھارٹی ان سب کی رائے میں سے جس کی چوز کی جائے گی وہ ایک لیڈر ہوگا۔ دوران سفر بلندی پر چڑھتے ہوئے اللہ اکبر اور بلندی سے نیچے اترتے ہوئے سبحان اللہ کہنا مسنون ہے۔ عن جابر بن عبد الله رضي الله عنهما قال كنا إذا صعدنا كبرنا وإذا نزلنا سبحنا۔ حضرت جابر فرماتے ہیں کہ دوران سفر جب ہم بلندی پر چڑھتے تو اللہ اکبر کہتے، اور جب بلندی سے نیچے اترتے تو سبحان اللہ کہتے۔ اسے بخاری نے روایت کیا۔ حج ادا کرنے کے بعد اپنے اہل عیال میں جلدی واپس جانا اجر عظیم کا باعث ہے۔ عن عائشہ رضی اللہ عنہا ان رسول اللہ صلی اللہ علیہ وسلم قال اذا قضى احدکم حجہ فلیؤجل الرحلۃ الى اہلہ فإنه أعظم لأجره۔ حضرت عائشہ سے روایت ہے کہ رسول اللہ نے فرمایا جب کوئی شخص اپنا حج مکمل کر لے تو اسے اپنے اہل و عیال میں واپس آنے کے لیے جلدی کرنا چاہیے، یہ اس کے لیے اجر عظیم کا باعث ہے۔ اسے دارقطنی اور حاکم نے روایت کیا۔ عقل کو بات لگتی؟ ہم تو کہتے ہیں زیادہ دن وہاں رہیں گے تو ثواب زیادہ ہوگا، اور اللہ کے نبی صلی اللہ علیہ وسلم کیا فرما رہے ہیں کہ جتنا جلدی آئیں گے وہ زیادہ ثواب ہے۔ اسے کیا پتہ چلتا ہے کہ جب کوئی کام پورا ہو جائے تو اس کے بعد انسان کو اس جگہ سے چلے جانا چاہیے، اور سنت سمجھ کے کریں گے تو انشاءاللہ اجر بھی زیادہ۔ اس میں مدینہ منورہ میں داخل ہونے سے پہلے وضو یا غسل کرنا سنت سے ثابت نہیں۔ سفر حج کے دوران جہاں کہیں قافلہ ٹھہرے وہاں دو رکعت نفل کا اہتمام کرنا سنت سے ثابت نہیں۔ ثواب کی نیت سے غار حرا یا غار ثور کا سفر کرنا آثار صحابہ سے ثابت نہیں۔ مسجد عائشہ میں نماز پڑھنے کے لیے سفر کرنا سنت سے ثابت نہیں۔ کون سی مسجد ہے یہ بھلا جہاں اللہ کے نبی نے حضرت عائشہ کو بھیجا تھا کہ احرام باندھ کے آئیں، اور جب وہ پیریڈ سے تھیں حج کے دنوں میں، تو وہاں سے وہاں آج مسجد بن چکی ہے، تو وہاں کوئی خاص اور بات سوچ کے جانا یہ درست نہیں ہے۔ حصول برکت کے لیے آب زمزم میں کپڑے یا کفن بھگونا سنت سے ثابت نہیں۔ آپ میں سے تو نہیں کسی نے بھگویا ہوا؟ نیت تو نہیں ہے؟ چلے میزاب کے نیچے اللہم اذلنی فی ذلک یوم لا ذل الا ذلک کہنا سنت سے ثابت نہیں ہے۔ یہ وہ پرنالا بولتے ہیں جس کو سارے کبوتروں کی بیٹھیں اس پہ ہوتی ہیں، پانی گرتا ہے بارش کا تو لوگ نیچے کھڑے ہو کے اس کے کہتے ہیں کہ یہ کعبہ کی چھت سے پانی گر رہا ہے۔ کعبہ شریف کی چھت پر ختیم شریف کی سمت بارش کا پانی نیچے گرانے کے لیے جو پرنالا لگایا گیا اس کو میزاب کہتے ہیں۔ مکہ مکرمہ یا مدینہ منورہ کی مٹی کو خاک شفا سمجھنا، اسے کھانا اور اپنے ساتھ لانا سنت سے ثابت نہیں ہے۔ تو یہ تھے مسائل۔ کوئی سوال آپ کے ذہن میں ہو ان باتوں میں سے تو پوچھ سکتے ہیں۔ جی آپ پلیز۔ نکلتے ہیں سفر پہ تو نہیں، سفر پہ نکلنے سے پہلے کوئی اس پہ قیاس نہیں کر سکتے آپ۔ یہاں خاص طور پہ حج کے لیے نکلنے کی نیت سے کیا جا رہا ہے نا، یا جہاں بھی رکے، یہاں آپ دیکھیں نا کہ جہاں قافلہ رکے وہاں پڑھنا، کہ جہاں رکے آپ پڑھ لیں۔ کوئی ویسے پڑھتا ہے 100 دفعہ پڑھے، لیکن اس کو ثواب سمجھ کے یا اس چیز کا حصہ سمجھ کے نہیں کرنا چاہیے۔ ٹھیک ہے، اور کوئی بات؟
جب ہم چڑھائی چڑھتے ہیں عام بھی،
ہاں جی بالکل کہنا چاہیے، اور میں پڑھتی ہوں، آپ کو نہیں پتہ چلتا میں پڑھتی ہوں۔ جب بھی آپ واک کریں، آج کل یہ کل ہی بات ہم کہیں کر رہے تھے کہ ناروے میں رہتے ہوئے تو اس نیکی کی بہت ہی موقع ہے نا، اوپر چڑھ رہے ہیں اللہ اکبر، نیچے گاڑی میں بھی یہی بنا، واک کر رہے ہیں کسی بھی طرح سیڑھیوں پہ، تو اوپر چڑھتے ہوئے آپ اللہ اکبر کے، نیچے اترتے ہوئے سبحان اللہ کے۔ جی جی کچھ کچھ جی پلیز۔ जी अच्छा सवाल है इनका कि खाना काबा को जो चूमते हैं लोग तो क्या अच्छी बात है अगर सवाब ना समझा जाए। देखिए कि खाना काबा की वो चीज़ें हमने पढ़ ली ना कि जिस चीज़ को चूम सकते हैं, मसलन हजरे अस्वद है या उसके अलावा मुलतजम से चिपक सकते हैं। बेहतर तो यही है कि जो चीज़ें हमें मिल गई हैं उसी को करें। और अगर हम आप वहाँ लोगों को देखें कि पूरे गिलाफ़े काबा को चूम रहे होते हैं और फाड़ देते हैं लोग नीचे से, हर साल हज के पहले जो है वो नीचे का इतना हिस्सा कटा हुआ फिर नया वो जोड़ते हैं, क्योंकि बाज़ लोग तो उसको चुरा ले आते हैं जब उसकी धजियाँ लटक रही होती हैं, तो वो चोरी का ला के बांटते हैं लोगों में और रखते हैं कि जी हम आपके लिए चोरी करके लाए थे। दुरुस्त तरीका नहीं है। प्यार जितना मर्जी आए, कभी कभी प्यार का इजहार अच्छा होता है, कभी प्यार पे कंट्रोल इस सोच के साथ कि अल्लाह ताला का हुक्म है कि ना करो या अल्लाह के नबी ने नहीं किया तो हम नहीं करेंगे, तो इसमें इंशाल्लाह ज़्यादा अजर है, तो नहीं चूमना चाहिए। जी हाँ जी, कोई हर्ज नहीं, मतलब क्या समझे नहीं सवाल को। हज नहीं किया तो उम्रे पे चला जाए, आपका ये सवाल है। कोशिश करें कि अगर पैसों की कमी और ये लगे कि अब उम्रा कर लिया फिर दोबारा पैसे जोड़ेंगे फिर हज पे जाएंगे, तो फिर तो थोड़े से और पैसे जोड़ के हज ही कर ले। लेकिन अगर कोई माली तंगी नहीं है और लग रहा है कि अभी एक उम्रे का चांस मिला ये कर आता हूँ और फिर 2-3 महीने बाद जब हज का मौसम आएगा फिर चले जाएंगे, तो फिर कर सकते हैं। ये आप अपने ऊपर देखें। कुछ लोग बेचारे सारी ज़िंदगी पैसे जोड़ते हैं, तो फिर उनको हज करना चाहिए उम्रे की बजाय, ताकि एक ही चक्कर में दोनों काम हो जाए। उम्रा तो हो ही जाएगा हज में, लेकिन हज नहीं होगा उम्रे में ना। जी आप मतलब थोड़ा सा सवाल वैसे करें, किसी की अपनी कमाई हलाल की ना हो और कोई दूसरा उसको हलाल की दे। जी जी तो फिर क्या होगा? देखिए ये सवाल आप हज के लिए ना पूछें, ये सवाल पूछें अगले वक्त के खाने के लिए, इससे बड़ा मसला है। ठीक है, हज तो दूर की बात है, दिन में जब इतनी बार हम नमाज़ें पढ़ते हैं दुआएं मांगते हैं और अगर पेट में कोई ऐसा लुकमा जाता है, आप बस ऐसे ही इसको अपने इमेजिनेशन में रख लें कि आपकी चीनी की डिबिया में कुछ शीशे की किरचियां मिक्स हो गई हैं, सारी चीनी नहीं ख़राब, बीच में कुछ किरचियां, जैम की बॉटल टूटी आपने वापस डाल दी उसमें कुछ शीशा चला गया, बस समझ दें। खाने में छिपकली गिरी आपने निकाल के बस फेंक दी, तो अगर ये खा सकते हैं तो बाकी भी खा सकते हैं। जी आप,
शैतान हरम की हद में जा सकता
आपको क्या लगता है? जी ये आप ऐसे सवाल क्यों पूछती हैं? बाढ़ है जी, बाज़ दफ़ा पुलिस के पहरे में से भी निकल आते हैं चोरियां, फिर भी हो जाती हैं, शैतान है। अल्लाह के, आपने हदीस पढ़ी है ना कि इसमें आता है कि शैतान अब इस बात से तो मायूस हो गया कि इस खत्ते में उसकी पूजा होगी, लेकिन वो छोटे गुनाहों में डालता है। बिल्कुल शैतान हर जगह है, नमाज में आ जाता है, जिस आपके अपने अंदर शैतान है, हमारे शैतान बाहर नहीं निकलते, वो हमारे अंदर ही साथ जाते हैं। वहाँ के जैसे रमज़ान में कुछ गुनाह होते हैं तो वो क्यों होते हैं? क्योंकि हम कर रहे होते हैं। जी और आप बताइए, आप बताएं, आपने तो 13वां सिपारा पढ़ा। वमा उबर्रियु नफ्सी इन्ना नफ्स अला अम्मारा तुम बिस्सू, ये फ़र्क है, इन्ना नफ्स अला अम्मारा तुम बिस्सू, नफ्स इंसान को बुराई का हुक्म देता है। देखिए मेरा ख्याल है, मैंने तो इस पूरे सफ़र में आपसे इस मौजू पे बहुत दफ़ा बात की है, तीन नफ्स हैं और तीनों में से नफ्स अम्मारा के गलबे की वजह से ये होता है। इस साल का पूरा दौरे कुरान भी इसी थीम पे था। जी जी नफ्स के ऊपर अगर शैतान का रोज की चढ़ाई होगी तो नफ्स बुरा है, और नफ्स पे अगर फिर फरिश्ते की या अच्छी बात कहने वाले फरिश्ते की हुक्मरानी होगी तो वो अच्छा है नफ्स। जी जैसे आप सोचें कि टांगा, टांगा कभी देखा होगा आपने, दो घोड़े उसमें लगे हों, कोई भी बग्गी टाइप सोचें, अब दोनों घोड़े साथ साथ चलेंगे तो फिर वो गाड़ी खींचेगी ना आगे, और एक घोड़ा चले एक ना खींचे, अब एक काला घोड़ा एक सफ़ेद घोड़ा है, काला घोड़ा जो वो नफ्स है शैतान है बुरे काम कराने वाला है, अगर वो तेज़ होगा तो वो लेके भाग जाएगा बंदे को अपनी तरफ, सफ़ेद घोड़ा वो खैर की तरफ ले जाता है। हमारे अपने ऊपर दोनों असर आता है, आप पानी के अंदर आधा ठंडा डालें आधा गर्म डालें, जिसकी इंटेंसिटी ज़्यादा होगी ये ग्लास वैसा हो जाएगा, बस ये फ़र्क है, इंसान पे दोनों फोर्सेस हर वक्त अटैक कर रही हैं, जिसका गलबा ज़्यादा होगा और रेजिस्टेंस हमारी ख़त्म हो जाएगी वो कला चला जाएगा। जी बिल्कुल, शैतान नफ्स पे हमला करता है। जी आप आपने कहा ना कि मिले आपको वो अंदर से कि अंदर से दिखा दे,
जैसे सुबह में आप बैठते हैं नफ्स उसको फॉलो करते हैं।
जी बिल्कुल, इस पे एक पूरा लेक्चर है कि हम सब पे चार फोर्सेस हर वक्त अटैक कर रही हैं, दो अंदर से दो बाहर से। अंदर की यही दो हैं शैतान और फरिश्ता, और बाहर से अच्छे दोस्त और बुरे दोस्त, या अच्छी कंपनी या बुरी कंपनी। अगर बाहर कंपनी अच्छी होगी तो अंदर फरिश्ते वाला काम आसान हो जाता है, बुरी कंपनी होगी तो शैतान का काम आसान हो जाता है। जी आप, आपने कुछ पूछना था?
मैंने पूछना था कि अगर किसी ने हज नहीं किया, उमरा कर दिया है,
इसका जवाब मिल गया आपको, इस बुक में आया था ये मसला, इसको ज़रा रिवाइज करें आप। ठीक है, इसका कोई ताल्लुक नहीं है। ठीक है, चलें, ये चैप्टर भी पूरा हुआ।